नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले रामलाल जोशीको उपन्यास सखीको वाचन लिएर आइपुगेको छु। सखी 2075 साल असोजमा पहिलो पटक प्रकाशन भएको उपन्यास हो। रामलाल जोशीले योभन्दा अघि ऐना कथा संग्रहका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको छ। मदन पुरस्कार प्राप्त गरेको पुस्तकपछि उहाँले लेख्नुभएको उपन्यास सखी उहाँको पहिलो उपन्यास हो। यो उपन्यासको 10 श्रृंखलासम्म मैले गएको साता 198 पृष्ठमा ल्याएर रोकेको थिएँ। आज 11 श्रृंखला रामलाल जोशीको सखी वाचन गर्छु 179 पृष्ठबाट। श्रावण लाग्दा आकाशको झरीसँगै कमैयाहरू मुक्त भएका थिए। सरकारले रेडियोबाट कमैयाहरू मुक्त भएको घोषणा गरेको थियो। मुक्तिका लागि सडकमा गएका कमैयाहरू मालिकको घर फर्किन सक्ने अवस्था थिएन। चाहना पनि कहाँ थियो र कमैयाहरूको थिएन। मुक्तिका लागि लड्दा लड्दै महिना बितेको थियो सडकमा, तर नाङ्गो सडकमा नाङ्गा खुट्टा बाहेक अरू के नै थियो र उनीहरूसँग? एउटा एउटा टाउको थियो कफनले बेरिएको, नाङ्गा पाखुरा थिए पसिना जमेर काला भएका, एउटा एउटा पेट थियो जसका लागि यो लडाईँ भएको थियो र युद्ध चलिरहेथ्यो देशमा, त्यो पनि भोको थियो। बीच सडकमा मुक्त भएका कमैयाहरू जानु कहाँ, खानु के, बस्नु कहाँ? सरकारले अनुत्तरित छोडेका यी प्रश्नहरूलाई प्लेकार्डमा बोकेर फेरि सडकमै निस्किए मुक्त कमैयाहरू। आफ्नो भन्नु एउटा सडक त थियो नि, जहाँ नारा जुलुस गर्न पाइन्थ्यो। फेरीमा बर्सातको पानीले प्लेकार्डहरू भिजाएर गलाइदिन्थे, फेरि बनाउँथे। प्लेकार्डमा लेखिएका मागहरू झरीले पखालिदिन्थ्यो, फेरि लेख्थे। त्यसमा लेखिएका नाराहरू उँचो उँचो स्वरमा उराल्थे। मुक्त कमैयालाई घाँस बाँस दे, उचित बाँसको व्यवस्था गर, हाम्रो श्रमको मूल्य दे, मुक्त कमैयालाई जग्गा दे, हाम्रो आन्दोलन जारी छ, जारी छ। यस्तै नाराहरू लागिरहे श्रावणको महिनाभरि। आजादीको खुसियालीमा दिनभर सडकमा नाचगान गरेर रमाइरहेका थिए युवक युवतीहरू। दिनभर सडकमा अबीरको होली खेलेर रंगीन चराचाहिँ देखिएका उनीहरू साँझको बासका लागि पाकरी मुनिको पालमा पुग्थे। आफ्ना नानीहरूलाई छातीमा लगाएर तिनै पालहरूमा बर्सातका काला रातहरू कटाउन थाले। मालिकका घरमा बिताएको जिन्दगीलाई आफ्नो पूर्वजुनी सम्झिरहे उनीहरूले। पकाउने भाँडाहरू छुटेका थिए मालिकका घरमा, ओढ्ने ओछ्याउने लुगाहरू छुटेका थिए, खाने गाँस छुटेको थियो, टाउको लुकाउने ब्रुको छुटेको थियो। सम्झनाहरू छुटेका थिए मालिकका घरमा, पसिनाहरू छुटेका थिए मालिकका खेतमा। सबै चिज त छुटेको थियो नि जिन्दगीबाट, के थियो र साथमा? स्वतन्त्रता। जिन्दगीको एउटा महान स्वतन्त्रता उनीहरूको साथमा थियो, जो आफ्नै बलबुतामा प्राप्त गरेका थिए। डगौरा सरको चट्टानी नेतृत्वले यो आजादी पाएका थिए उनीहरूले। काम नगर्दा गाली गर्ने अब उनीहरूका कोही मालिक थिएनन्। अर्को वर्ष कसको कमैया बस्ने होला भन्ने अब उनीहरूमा चिन्ता थिएन। आफ्नो जिन्दगीको मालिक आफै भएका थिए उनीहरू। डगौरा सर मुक्त कमैयाहरूका झुण्ड झुण्डमा चाहेर हिँड्थे। चौबाटोमा अलपत्र छोडिएका कमैयाहरूको बन्दोबस्तीका लागि फेरि आन्दोलन नै गर्नुपर्ने दुःखी दिनहरू उनका अगाडि थिए। कहाँ पुगेन पाल, राहत पुगेन कुन बस्तीमा, रोग लागेर को थला परेको छ, औषधि पाएको छैन कसले? विपदका बेला यी सबै कुराहरूको ख्याल गरी हिँड्ने एउटा डगौरा सर त थिए नि। डगौरा सर बस्तीमा पुग्दा प्रफुल्लित भएर नाच्न थाल्थे यी आजाद पन्छीहरू। आकाशका पन्छीहरू बस्ने रुखमुनि भोकै बस्न तयार थिए, तर यो स्वतन्त्रता प्यारो थियो उनीहरूका लागि। मुक्तिका सुरुवाती दिनहरू कति कष्टकर थिए त्यो बुधनी थारिणीलाई थाहा थियो। श्रावणको झरीमा रुज्दै भोको पेटको आगो पानी पिएर निभाउन विवश थिए उनीहरू। राहत दिने संस्थाले दिएको चिउरा र चाउचाउले कति नै छाक टर्थ्यो र उद्धारक संस्थाहरूले टाँगिदिएका पालहरूमा साउने झरीका रातहरू काट्नु व्यवस्था थियो उनीहरूको। एउटा होइन, दुईटा होइन, 20 जनाका परिवार एउटै पालमुनि खाँदिएर बसेका थिए। कोही खाना पकाउँथे, कोही नाचगान गर्थे। नाङ्गा भुतुङ्गा केटाकेटीहरू एउटा ठूलो उत्सवमा रमाए चाहिँ फुरफुर नाचिरहेका देखिन्थे। सरकारी कार्यालयले बाँडेको राहत सामग्री लिन आइमाईहरू दिनभर लाइनमा बसेका देखिन्थे। युवक युवतीहरू दिनभर मजदुरी गरेर साँझमा खानेकुरा ल्याएर आउँथे। सगोलमा खानाहरू बाँडेर खान्थे। दिनहुँ वनभोजको भात खाए चाहिँ एउटा छुट्टै आनन्दको अनुभूति हुन्थ्यो। दिनभर नारा जुलुस धरना र कोणसभामा भाग लिएर आउँदा बड्को दादा ज्यादै थाकेको हुन्थ्यो। खै कता कताबाट केटाहरू जर्किनमा साँझतिर जाँड लिएर आउँथे। थाकेको बड्को दादा केटाहरूले दिएको दुई कचौरा जाँड खाएर घुप्लुक्क हुन्थ्यो। बड्को र मजलान दादाले आफूले पालेका व्यक्ति कुखुरा र सुँगुर लिन पठाएका थिए केटाहरूलाई। तेस्रो दिनमा हाँस कुखुरा बक्ति र सुँगुर ल्याएर आइपुगे गएकाहरू। मुक्ति पाएको अवसरमा हाँस काटे कसैले, कसैले कुखुरा काटे। सिङ्गो सुँगुर र बङ्गुर ढालेर पनि खुसियाली मनाए उनीहरूले। एउटा होइन, धनगढी बजारका आसपासका 20 पालहरू टाँगिएका थिए। तिनै पालमुनि बसेका थिए बालक वृद्ध र अशक्तहरू। युवा तन्नेरहरू त उसै पनि हाँसखेल र गाना बजाना गरेर रात कटाउँथे। पीडा रूपी झुप्रोबाट आजादीको पालमुनि पुगेको थियो जिन्दगी। कुनै अर्को देशबाट लखेटिएर आएका शरणार्थी चाहिँ भएका थिए मुक्त कमैयाहरू। भोलिको बास कस्तो होला ठेगान थिएन। जिन्दगीले कस्तो गति दिएला कुनै भरोसा थिएन। खुट्टा टेक्ने आफ्नो जमिन कहाँ होला, टाउको लुकाउने आफ्नो सानो झुप्पडी कहिले होला, कुनै ठेगान थिएन। तर पनि उबेलामा उदाएका गुँडका चल्लाहरू चाहिँ आफ्ना दरिला पखेटामा भरोसा गर्न चाहन्थे उनीहरू। पानी रोकिएर धरती ओभानो भएको एउटा साँझमा ब्यागुताहरू टरटर कराइरहेका थिए। पुच्छरमा बत्ती बालेर जुनकिरीहरू धरतीलाई उज्यालो पार्न असफल प्रयास गरिरहेका थिए। त्यही बिरानो लाग्ने साँझमा धेरै दिनपछि बुढो विश्राम चौधरीले जाँड चाख्ने अवसर पायो। मसुरियाबाट स्वास्नीले कैटौँमा ल्याइदिएको जाँड देशराज चौधरीले बुढो विश्राम काकालाई पनि खान दियो। जनन्न जाँडले नसा दिएपछि पालमुनिको सानो खटौलीमा पल्टेर आफ्ना विगतका दिनहरू सम्झि ल्यायो उसले। गुँडबाट चरा उडे झैं हृदयबाट उडी गएका उसका पुराना सम्झनाहरू ताजा बनेर आँखामा आइपुगे। उस बेला जमाना अर्कै थियो। 7 वर्षको हुँदा आफ्नो बाबु धनीरामसँग लहरूमा बसेर बेलराया पुग्थ्यो। घरबाट लडिया हिँडाएको 2 दिनमा तिकुनिया पुगेर पहिलोपल्ट 8 वर्षको उमेरमा रेल देखेको थियो उसले। बाबु धनीरामको आफ्नो लहड्डु थियो, लडिया थियो। राँगा र बर्दहरू थिए गोठमा, गैया र भैँसनियाहरू थिए, गैयरुवा र भैँसरुवा थिए घरमा। खानेकुराको दुःख थिएन, लगाउनेलाई त झन् के चाहिन्थ्यो र। वर्षमा 2 झुलुवा भए काफी हुन्थ्यो। हाँसहरू प्रशस्त थिए, बक्ति र कुखुराहरू त कति कति, सुँगुर र भेडाहरू थिए। जाँडपाटी भइरहन्थ्यो दिनहुँ घरमा। हाँस र कुखुराहरू हरेक तेस्रो दिन काटिन्थे। घोँगी र मुसाको चटनी नभई नहुने उसको बाबुलाई। सिधाको चटनी कहिल्यै खाली हुन्थेन, जाँड घरैमा बनिन्थ्यो। घ्याम्पाका घ्याम्पा एउटा दन्त्यकथाको जस्तै थियो जिन्दगी उस बेला। दिनहुँ जाँडको घैँटोमा डुबिरहने बाबु आधै उमेरमा बितेर गएपछि आमा गौमतीलाई उसकै काका डेलीरामले जन्नी तुलाएर राख्यो। आमा र काकाकै संरक्षणमा हुर्किरहेको विश्राम 15 वर्ष नपुग्दै फेरि टुरो हुन पुग्यो। काकाका छोराहरूले कुनै भाग नदिएपछि 16 वर्षको उमेरमा मुखिया दिलबहादुरको कमैया हुन पुग्यो। उसका ती दिनहरू उसकै आँखाबाट गुज्रेका सपनाहरू जस्ता थिए। उसलाई लाग्यो त्यस उमेरमा ऊ दिलबहादुरको कमैया नबसेर मुसलमान हजिमको मुनिम भई बसिदिएको भए आज जमाना अर्कै हुन्थ्यो। यस्ता दिनहरू गुजार्नुपर्ने थिएन उसले। उसले सोच्दै ल्यायो जोशीपुर बजारको बीच चौराहामा आज उसको 2 मालाको मन्जिल हुने थियो, गाडी हुने थियो, आफ्नो सम्पत्ति र काम गर्ने नोकरहरू हुने थिए। उसलाई लाग्यो 2 तलाको घरको माथिल्लो बरण्डामा बसेर असारको बैलोले हिर्काएका चिसा पानीका बुँदाहरूले ज्यानलाई शीतल गर्दो कठै। सोच्दा सोच्दै पालमुनिको खटौलीमा सुतेको विश्राम बिहान पखको हुरी पानीले भिजिरहेको थियो। श्रावणको वर्षा धरतीलाई थाहा हुन्छ, आकाशलाई कहाँ हुन्छ र। धरती जब पानीका आहालमा डुबेकी हुन्छन् आकाशकै चन्द्रमा मुस्कुराइदिन्छन्। आकाशबाट यति उपहास गर्न मिल्छ र धरतीलाई। परन्तु सारा मुक्त मानवहरू धरतीकै पक्षमा थिए। मध्य श्रावणको काली लाग्दो विपत्तिमा मुक्त कमैयाहरूले आफ्ना बलिया काँधमा धरतीलाई उचाल्न चाहेका थिए। तर धरती डुबिदिइन् पानीका आहालमा। आकाशबाट अविरल धारा पानीका झरिरहे। पहाड़बाट उर्लिएर खोला नालाहरू तराईमा जम्मा हुन थाले। लगातारको पानी नरोकिएपछि समथर धरतीमा समुद्र बग्न थाल्यो। कहाँ खेत सडक, कहाँ चोक, कहाँ चौतारो, कहाँ कुलो खोला, कुनै फरक रहेन। धरतीमा भरिएको पानी सरोवर भएर बग्न थाल्यो। सडकको चहला हेरेर मुस्कुराउनु गगनचुम्बी महलको विशेषतै हो। रमिता हेर्नेहरू भनिरहेथे कठै बिचरा पानीमा डुबेर मर्नु लेखिया रहेछ यिनीहरूको भाग्यमा। हेर्दा हेर्दै जलमग्न धरतीमा जीवनको छटपटी सुरु भयो। गाई बाख्राहरू तैरेका देखिन थाले। घनघोर बाढीबाट भागिरहेका मान्छेहरूको हाहाकार सुरु भयो। केही उद्धारकर्मीहरूका पाखुरामा झुन्डिएर बुढा विश्राम र फलिरामहरू सरकारी कार्यालयका माथिल्ला तलामा पुगे। केही युवा तन्नेरीहरूका छातीमा टाँसिएर बालबच्चाहरू अस्पतालका भरिभराउ बरण्डामा पुगे। केही सुरक्षाकर्मीहरूका बाहुमा ज्यान जोगाएर बाहुजी र बठनियाहरू आफन्तका नजिक पुग्न सके। त्यसबेला बुदनीलाई लाग्यो, आफ्नो धरती कहाँ छ, आफ्नो घर कहाँ छ, आफ्नो सरकार कहाँ छ, को छ र आफ्नो, आफू बाहेक आफ्नो कोही छैन भन्ने ठहर गरी उसले। चराहरूलाई गुण बनाउन त रुखले सिङ्गो हाँगा दिएको छ, जनावरहरूलाई ओत लाग्न चट्टानले पखान र ओडार बनाइदिएको छ, माछाहरूलाई बास बस्न समुद्रले पानीकै छाना बनाइदिएको छ, तर खै आफ्नै देशमा पनि खुट्टा टेक्ने जमिन कहाँ छ कमैयाहरूलाई, आफ्नै गाउँमा पनि बास बस्ने बास कहाँ छ, आफैले खनी खोस्री पसिना चुहाएको जमिनबाट कहाँ पाएर घाँस उनीहरूले, आफ्नै देशमा बिराना शरणार्थी जस्ता भएर सडक बासमा भौतारिरहे उनीहरू। एउटा अकल्पनीय चक्रवातले जनजीवनलाई त्राहिमाम बनाएको थियो। कतै बाढी, कतै चट्टान, कतै डुबान, वर्षा ऋतुमा पानी र मान्छेको सङ्घर्ष हेर्न लायकै हुन्छ। गरिब बस्तीमा बाढी पसेर यही बेला उठीवास बनाइदियो। आठ दिनको अन्तरमा जिन्दगीका आकाश र जमिनको फरक पारिदियो। बुढाबुढी, लालबाला र गर्भवती स्वास्नी मानिसहरूलाई बचाउन सक्नु नै एउटा पौरुषीय काम ठाने पुरुषहरूले। जायज यथा धन सम्पत्ति, नाजपानी र बुक्रा कटेरा केही नराखेर जीवनलाई रित्तो बनाइदियो बाढीले। भला ज्यान त बाँचे सबैका। स्कूल कलेजहरू बन्द गरिए। सार्वजनिक भवन र स्कूल कलेजका भवनहरूमा मान्छेहरूको भीड़ जम्मा भयो। बाढी पीड़ितहरूका लागि सहारा केन्द्र बने तीनै भवन। कहाँ शिविर, कहाँ पाल, कहाँ सुँगुर र कुखुरा, कहाँ भाँडाकुँडा। मुक्त कमैयाहरूका साथमा केही थिएन, केवल सङ्घर्षबाट खारिएर आएका एक एक ज्यान खडा थिए। उद्धारक संस्थाका मान्छेहरू उद्धार सामग्री जुटाउन थाले। स्वयंसेवक संस्थाका सहयोगीहरू राहत बाँड्न थाले। पुलिस, सेना कर्मचारी र स्वास्थ्यकर्मीहरू बाढी पीड़ितको जीवन रक्षा र विपद व्यवस्थापनमा तल्लीन देखिए। स्कूल कलेजका शिक्षक र सरकारी कर्मचारीले एक दिनको तलब दिएर सहयोग गरे। सहयोगी हातहरू विपदको अवस्थामा मलम बनेर आए। विपत्तिका बेलामा एकसाथ उभिनेहरूको आत्मीयता र मायाले आफ्ना सबै दुःख र पीड़ाहरू भुले बाढी पीड़ितले। मर्नेहरूप्रति जुन श्रद्धाले फूल चढाउँछ मान्छे, विपत्तिबाट बाँच्नेहरूलाई पनि त्यही स्नेहले आफ्ना हृदय दिन तयार भए मान्छेहरू। पाल र त्रिपालहरू बाँडिए। भाँडाकुँडा र लत्ता कपडा दिए दाताहरूले। दाल, चामल, चिउरा र चाउचाउ उपलब्ध गराए उत्पादक कम्पनीले। शरणार्थी जस्तै देखिए यसरी बसेकाहरू। सगोलमा खाना पकाउन थाले। स्कूलमा बसेकाहरू सँगै बसेर चिउरा र चाउचाउ चपाउन थाले। बालबालिका छेडभरमै रमाएर खेल्न थाले। युवक युवतीहरू कोही दाउरा चिर्थे, कोही पानी भर्थे, साग तरकारी काट्थे, कोही कोही खाना पकाउँथे। सँगै बसेर खाना खाँदाको रमाइलोले ठूलो विपत्तिलाई पनि बिर्साइदियो। साँझपख स्कूलका हलहरूमा लहरै ओछ्यान लगाएर विपत्तिका रातहरू सँगै काट्न थाले। युवक युवतीहरू मादल बजाउँदै गाना बजाना गरेर रमाइलो गर्न थाले। प्राय रातहरूमा एउटा उत्सव जस्तो चहकिलो जिन्दगी बिताउन थाले तिनीहरू। सारा मान्छेहरूको एउटा बास प्रकृतिले जुराइदिएको अवसर जस्तो। विपत्तिमा पनि हाँसेर बाँच्न जानेको मान्छेको जातसँग के थिएन र? मान्छेको आक्रोश पनि क्षणभरका लागि नहो, प्रकृतिको उन्माद पनि क्षणभङ्गुर हो। सधैँभरि एकनाश कहाँ रहन सक्छ र प्रकृतिको स्वरूप? वर्षौंको बिछल्लीपछि कमैयाहरू एउटा हर्षको घडीमा आइपुगेका थिए। आजाद पन्छीहरू जस्तै खुसी थिए उनीहरू। माग लाग्दा मुक्त कमैयाहरू आफ्ना शिविरमा थिए। आकाशका चराहरूले चाहिँ आफ्ना गुड लगाउन उनीहरूलाई ठाउँ मिलेको थियो। पाइला टेक्नेलाई धरतीको एउटा पाटो मिलेको थियो। विभिन्न ठाउँमा मुक्त कमैयाका शिविरहरू तयार गरिएका थिए। टाउको लुकाउनलाई एउटा एउटा छाप्रो थियो उनीहरूसँग। आफ्ना बालबालिकालाई न्यानो पार्न एउटा एउटा अगेनो थियो र लसुन लगाउनलाई एक चोइटा जमिन मिलेको थियो। बस यति भएपछि यस वर्षको माघी विशेष भएर आइगयो नि मुक्त कमैया शिविरहरूमा। माघीको साँझमा उल्लासमय रौनक थियो सालघारी मुक्त कमैया शिविरमा। जाँड नखाएका मान्छेहरू भेट्नु दुर्लभ थियो। सुँगुर र बङ्गुर काट्ने क्रम चलिरहेकै थियो। जाँडका घ्याम्पाहरू रित्तिन थालेका थिए। ढिक्री र मासुको सुगन्ध घरघरबाट आइरहेथ्यो। आधा आङ मात्रै छोपेका केटाकेटीहरू उफ्री उफ्री सडकको धुलोमा खेलिरहेका थिए। भाउजीहरू साँझको मसला पिस्न थालेका थिए। युवतीहरू समूह बाँधेर शौचकर्मका लागि निस्किरहेथे झाडीतर्फ। युवाहरू सडक किनाराका पसलहरूमा गुटखाको धुलो उडाइरहेथे। कुकुरका छाउराहरू कुइँ कुइँ गर्दै दगुरिरहेथे केटाकेटीका पछाडि। एउटा अनौठो आनन्द छोडेर घुर्मैलो साँझ अस्ताउन थालेको थियो। साँझको चिसो बतास चल्नै थाल्दा दुःखी अनुहार बनाएर सडकमा आयो मणिराम। अलि परको पसलमा सुर्ती मारिरहेथे पुन्ना र केवालालहरू। उदास अनुहारले भन्यो मानिसले, चलो रे बड्कु दादा ओराइगिल। हिँड बड्कु दादा मरिहाल्यो। अरे कहाँ बात गर्थे रे, सच बता। केवलाल विस्मित भयो, हाँ सस्तो बताइनु। मणिराम उदास भयो, हत्तेरी कैसुक मर्गिल यार। पुन्ना दुखित भयो, कहाँ करना हो, जिन्दगी के कोही ठेगानै नै यो यार, डाइले हे के गर्ने, जिन्दगीको भरोसै छैन यार महाकसम। केवालालले जिन्दगीप्रतिको भरोसाहीन दिग्दारी प्रकट गर्यो। गाउँका मान्छेहरू पुग्दा शिविरको सानो बुक्रो बाहिर आँगनमा राखेको बड्कु दादाको लासमाथि घोप्टिएर दुरानी बाउजी कोको होलो गर्दै थिए। महिन अकेली छोरके कहाँ चल्डेलो मोर थरुवा, अब मे कैसिक बैठम यहाँ अकेली, दुसर जलम मे महिन अपन जन्नी बनाले हो मोर मालिक, एक्लै मलाई छोडेर कहाँ गयो मेरो पति, म कसरी एक्लै बसौँ अब, अर्को जन्ममा मलाई आफ्नो श्रीमती बनाउनु मेरो स्वामी। छोराहरू जवान भइसकेका थिए, उसका छोरीहरूको बोझ भइसकेको थियो। जिन्दगीभर धरतीमा हड्डी घोटेर मुक्तिको सास फेर्ने बेला सदाका लागि सास छोडिदियो उसले। दुःखको लामो कहरसँगै काटेर पनि बुढ्यौलीका दिनहरू एउटै खटौलीमा बसेर साथै रहन पाएनन् बड्कु र दुरानीले। दुरानीलाई एक्लै छाडेर उचली गयो महायात्रामा, उसकै यादमा तडपेर मर्नु त छ नि अब दुरानी भाउजीले। माघको चिसो बिहानीमा शिविरका सबै मान्छेहरू जम्मा भए। दुरानी भाउजीलाई रुँदै रुँदै छोडेर बड्कु दादाको लास सालगाडीको जङ्गलभित्र गाडिदिए। बड्कु दादा त गाडियो जमिन मुनि, तर मेरा यादपत्रहरू ताजा बनेर फहराउन थाले हृदयको आकाशमा। राजीपुरको त्यो जिन्दगी, बड्कु र खड्कुका ती दिनहरू, सखीसँगको मेरो स्वर्णिम बालापन, बड्कु दादा जै जमिन मुनि नगाडिँदासम्म अथवा धुवाँ बनेर आकाशमा नउडेसम्म वा खरानी बनेर धरतीमा नमिलेसम्म कहाँ बिर्सन सकिन्छ र जिन्दगीको एउटा अबोध कथा। आजादीको नयाँ बिहानीसँगै पुनर्जीवन पाएका थिए मुक्त कमैयाहरूले। चराका जस्ता गीत गाउन थाले उनीहरू, मयूरको जस्तो नाच नाच्न थाले, माटाका मूर्ति बनाउन थाले, काठमा चित्र कोर्न थाले, घरहरू पेन्टिङ गर्न थाले, पुतली जस्ता बुट्टाहरू भर्न थाले भित्तामा, कपाल काट्ने सैलुन खोल्न थाले युवाहरू, युवतीहरू ब्युटी पार्लर चलाउन थाले, च्याउ खेती गर्न थाले कोही, कोही रिक्सा चलाउन थाले, कोही बस र गाडीहरू कुदाउन थाले। के सेप थिएन र उनीहरूका हातमा, अब कुन इलम गर्न सक्थेनन् र उनीहरू। हिजोका कमैयाहरू मुक्त कमैया पनि कहाँ रहेर अब आकाशका चरा जस्तै स्वतन्त्र र सिपालु मुक्त मानव बनेर संसारमा उड्न थाले। स्वर्गीय बड्कु दादाका छोराहरू घनश्याम र छोटेलाल ट्याक्सी चलाउन थाले, सेवकराम र तेजुलाल पेन्टर बनेर घरहरू रङ्ग्याउन थाले, कृष्ण उमेश र चुरनलालहरू नामी राजमिस्त्री भएर नाम र दाम कमाउन थाले, केवालाल र मणिरामहरू बाँस र बेतका फर्निचर बनाएर बेच्न थाले, दुरानी भाउजी र बुदनीहरू च्याउ खेती गर्न थाले। त्यसै कहाँ बसेका थिए र उनीहरू, केही न केही सिप सिकेका थिए सबैले। कर्मशील हातहरूले संसार रङ्ग्याउन लागिरहे। हिजो माटोमा पसिना उमार्ने पाखुरीहरू अब सिप र कलाले सहर सजाउन थाले। मुक्त कमैया बस्तीहरू अब सिप बस्तीमा रूपान्तरण भए। हिजो मालिकका घररूपी बन्द पिञ्जडामा थुनिएका कर्मवीरहरू आज मुक्त आकाशमा आफ्ना रङ्गीन पखेटाहरू फिरफिराएर उड्न थाले। एक दिन एउटा गोधुली साँझमा दुरानी भाउजीले आकाशतिर आँखा लगाई। कतै टाढाबाट उड्दै गइरहेका मलेबाका हुल थिए, दिनभरि कतै चारा टिपेर साँझमा आफ्ना वासस्थानतर्फ उडिरहेका हुँदा हुन् सायद। त्यो दृश्य उसलाई राजीपुरको जस्तै लाग्यो, ती मलेबाहरू राजीपुरका जस्तै लागे, यसरी नै उडेर आउँथे उहिले राजीपुरको आकाशमा मलेबाहरू। आकाशमा बिलाइसकेका थिएनन् मलेबाहरू, टुप्लुक्क आइपुगे कामबाट घनश्याम र छोटेलाल। छोराहरूको टाउको खटौलीमा बसेर मुसारिरहँदा उसलाई आफ्ना स्वर्गीय पति र पुरानो जिन्दगीको याद आँखाका अगाडि बिस्कुन बनेर आयो। उस बेला काइला काकाको घरमा गोबर सोहोर्दै गर्दा बड्कु हेरिरहन्थ्यो, र छ्यानमा बसेर भाँडा माझ्दा बड्कु नलका चलाउन आइपुग्थ्यो। कुनै दिन मुरी पिराएर बिहानै आँगन बढाएर नसक्दा बड्कु स्वयं आँगन बढारिदिन्थ्यो। बड्कुसँग भोज गरेर आएदेखि कहाँ मात्रै चारेनन् उनीहरूले, कसको घरमा मात्रै कमैया बसेनन् र जहाँ जहाँ गएर सँगालेका सुख दुःखका सम्झनाहरू थिए, ती सबै फिल्मको रिल घुमेचै घुमिरहेका थिए दुरानी भाउजीको सम्झनामा। सम्झनामा डुबेको यही साँझमा एकसाथ कामबाट फर्केको देखि दुरानीले सेवकराम र चुरलनालहरूलाई, मोटेराम र खुसी प्रसादहरूलाई, तेजुलाल र जोधरामहरूलाई, बुढी दुरानीलाई त्यस्तै लागे आफ्ना बस्तीका ती पुरुषहरू मुक्त आकाशका मलेबाहरू जस्तै, ठिक मलेबाहरू जस्तै। दिनभरि कहाँ कहाँ काममा हराएर साँझमा टुप्लुक्क आइपुग्ने पुरुषहरूलाई देखेर दुरानीलाई लाग्यो ती दिनमा बड्कुको पनि घर फर्किने समय त प्रायः यही हुन्थ्यो नि। टुप्लुक्क बड्कु आएर भन्थ्यो, कहाँ पकाइले रे छोटकु के दाई, के पकाइस हो छोटकुको आमा, सधैँ यस्तै साँझमा त घरिन्थ्यो नि बड्कु। कहिले खेत जोतेर खुट्टाभरि हिलो हिलो बोकी आउँथ्यो साँझमा, कहिले लडियाभरि काठ बोकेर फर्किन्थ्यो जङ्गलबाट, कहिले तिकुनियाबाट फर्किन्थ्यो धान बेचेर, कहिले खलिहानबाट आउँथ्यो। बड्कुले यस्तो बानी पारिदिएको थियो कि जिन्दगीका कुनै साँझ झुटा भएर आएनन् दुरानीका लागि। बड्कु बिनाको अँध्यारो साँझ कहिल्यै पसेन उसको बुक्रोमा। अँध्यारो आउँथ्यो कि बड्कु आइपुग्थ्यो टुप्लुक्क, बड्कु आइपुग्थ्यो कि अँध्यारो साँझ आइपुग्थ्यो टुप्लुक्क, बड्कु बिनाको रित्तो बाटो कहिले जोडिएन उसको आँगनसम्म। तर आज जिन्दगीको खेल भ्रम जस्तै ठान्न ऊ विवश्ये खटौलीमा बसेर भक्कानो फुटेर आउँछ उसको मुटुमा। दुरानी अचेल हरेक साँझ देखिरहेकी छे, शिविरका हरेक लोग्ने मान्छेहरू साँझमा फर्केर आउँछन् आफ्ना घरमा, तर बड्कु आउँदैन, कहिल्यै आउँदैन। कुनै साँझ असह्य बनेर सम्झना आउँदा आगरको खटौलीमा घोप्टो परि बिलौना गर्छे ऊ। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रामलाल जोशीको उपन्यास सखीको वाचन सुनाइरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। वसन्त आन्दोलन चलिरहँदा माओवादी युद्धले विश्राम लिएको थियो। बन्दुकहरू बिसाइएका थिए, काटमार र हिंसाको श्रृङ्खला रोकिएको थियो। माथि आकाशमा दिनदिनै हुल बाँधेर सेता परेवाहरू उड्न थालेका थिए। तल धरतीमा मान्छेहरू निष्पेक्ति घुम्न थालेका थिए। देशमा लामो कालपछि शान्ति फर्केको थियो। त्यस दिन बुढा जयदेवले भनेका थिए, देशमा शान्ति आयो, मर्ने बेला कम्तीमा गाउँमा सुख फर्कियो। परन्तु पुरानो दङदङ्गी बाँकी थियो, मान्छेहरूका मनमा त्रास गढेकै थियो। निष्फिक्री साथ हिँडिरहेको बेला पनि पुरानो त्रासले आङसरिङ्गा हुन्थ्यो। मान्छेहरू आजित भइसकेका थिए दिनहुँका हत्या हिंसा र त्रासका घटनाले। जीवनलाई थिलथिलो बनाइदिएको थियो युद्धले। मृत्युका खबर सुन्दा सुन्दा मृत्यु केही होइन जस्तो लाग्न थालेको थियो। अमूल्य जीवनलाई हत्केलामा राखेर हिँडेको देख्दा जीवन केही होइन लाग्न थालिसकेको थियो। मारिएकाहरूको लासमाथि सेतो कपडा र फूल चढाउँदै बुजुर्गहरू भन्थे, जीवन केही होइन, आज छ भोलि छैन, कुन दिन एम्बुसमा परेर इहलीला समाप्त हुन्छ थाहा छैन, कति बेला कसको कञ्चटमा गोली फड्किन्छ ठेगानै छैन, कुन दिन कसको घाँटी रेटिन्छ थाहा छैन। त्यही भएर जीवन जीवन जस्तो छैन, कर्कलाको पातको पानी जस्तो छ। सुरुवातका दिनमा मलाई लाग्थ्यो युद्ध अन्तै हो, यहाँ शान्ति छ, मरेकाहरू अरू नै हुन्, मेरा सबै सकुशल छन्, बम पड्केको अरू नै ठाउँ हो, मेरो गाउँ सुरक्षितै छ, एम्बुसमा परेकाहरू अरू नै हुन्, हामी बिन्दास छौँ, क्षणभङ्गुर अरूको जीवन हो, मेरो जीवन अनन्त छ। तर पछि त्यो सबै लाग्न छोड्यो, युद्धले यसरी सोच्ने शक्तिको समेत अपहरण गरिदियो। राजु दाईको छिन्न भिन्न लास देखेर लाग्यो बरु जन्म नभइदिए हुन्थ्यो। बिस्ना भौजूको सिन्दूर पुछिएको देखेर लाग्यो काल बरु युद्धलाई नै आइदिए हुन्थ्यो। र कुटुनी आमैको रित्तो कोख देखेर लाग्यो बरु भगवान मरि गए पनि हुन्थ्यो। तर जब आमा बाबु केटाकेटी र आइमाईहरूका चिच्चाहटले छुन छोड्यो, मन र मुटु निर्जीव जस्तो भएर कानले सुन्न छोड्यो, अनि लाग्यो मृत्यु केही होइन, जीवन केही होइन र संसार पनि केही होइन, युद्धले जीवनलाई जीवन जस्तो रहन कहाँ दियो र, विचारलाई विचार जस्तो भएर बहन काँदियो र बाटो बदलिदियो कैयौँको, कैयौँको यात्रा बदलिदियो, जिन्दगी बदलिदियो कैयौँको, कैयौँको लक्ष्य बदलिदियो। राजनीति छोडेर म एनजिओको जागिर खान थालेँ, पत्रकारिता छोडेर भीम गौपालनमा लाग्यो, व्यापार छोडेर सन्तोष अधिकार कर्मी भयो, ठेकेदारी छोडेर शेखर जनयुद्धको एरिया कमान्डर बन्यो, गाउँको आयस्ता छोडेर चन्द्रभान काठमाडौँमा कपडा बेच्न थाल्यो, देश छोडेर प्रवीण अमेरिकातिर बासियो, हृदयमा सुनौला सपनाहरू सजाइरहने एउटा जल्दो बल्दो पुस्ता छिन्न भिन्न भएर गयो, स्वर्णिम योजनाहरू छिन्न भिन्न भए, एउटा वैशालु युग फक्रिन नपाई इतिहासमा विलुप्त भएर गयो, बाँची आउनु मात्रै ठूलो कुरा भएर आयो जीवनका लागि, सपनाहरू हराए, मर्नेहरू मरेर गए, बाँच्नेहरू दिन पर्खेर बस्न थाले, महिना पर्खेर बसे, कहिले त आफ्ना दिन फर्केर आउला नि भनेर समयलाई पर्खिरहे, जिन्दगी जिन्दगी जस्तै लाग्थेन मलाई त्यस बेला, क्रसमा झुन्डिएको चित्र जस्तो लाग्न थालेको थियो, म आफ्ना सोच र विचारहरू गुमाएर गालामा हात लगाई झोक्राउन थालेको थिएँ, विचार शून्य भएर दिन महिना र वर्षहरू बिताइरहेको थिएँ। धेरै लामो कालपछि देशले कोल्टी फेरेको थियो, ओठमाथिका मेरा कलिला जुङ्गाहरूले बैंस नागेका थिए, सूर्य चन्द्रमा र ताराहरू बुढा देखिन थालेका थिए, समय सबै रीतिहरूलाई पार गरेर बसन्तका साथमा चल्दै थियो, हो त्यसै बेला माओवादी जनयुद्धले विश्राम लिएको थियो, धेरै लामो समयपछि शून्य सोचबाट बाहिर निस्केको थिएँ, म व्यर्थ विचारबाट बिउजिएको थिएँ, जब युद्धको दुन्दुबी रोकियो जीवन फेरि प्यारो लाग्न थाल्यो, मलाई आफ्नाहरूको माया लागेर आयो, काम प्यारो लाग्न थाल्यो, जुन राम्रो लाग्न थाल्यो, यो धरती, त्यो आकाश, त्यो बादल, यो पानी, यो फूल, त्यो जुन सबै सबै देख्नु रहेछ जिन्दगीले अझै, सबै सबै भोग्नु रहेछ जिन्दगीले अझै, मलाई जिन्दगी जति प्रिय फेरि केही लागेर आएन, युद्धको अन्त्य भएर देश शान्ति प्रक्रियामा गएको दिन मैले अँगालो हालेको थिएँ जिन्दगीलाई, आँखा भरिएर आएका थिए मेरा, झन्डै रोएको थिएँ म, दुशान्त हर्षमा झन्डै चिच्याएको थिएँ, युद्धको घानबाट फुत्केर आएको समयलाई थाहा थियो, युद्धको पीडा कस्तो हुन्छ, मृत्युको मुखबाट बाँचेर आएको मान्छेलाई थाहा थियो जिन्दगीको मूल्य के हो भनेर, देश जब शान्तिको मार्गमा फर्कियो मान्छेहरू आफ्ना घर फर्किए, परदेश गएकाहरू देश फर्किए, सहर पसेकाहरू गाउँ फर्किए, त्रासमा परेकाहरू शान्तिको सास फेर्न थाले, सन्त्रासमा बाँचेकाहरू भयमुक्त जीवनमा फर्किए। युद्धकालमा ज्यान जोगाएर बाँचेकाहरू त घर फर्किए, परन्तु बेपत्ता पारेर गुमनाम भएकाहरू, यो प्रश्नको उत्तर नदिएर युग अगाडि बढिरह्यो, मान्छेका गाउँहरू बलिँदै गए, समय यस्तो बलवान शक्ति रहेछ जसले रोएका मनहरूलाई संसारका विभिन्न रस र रङ देखाएर हँसाइदियो, दिनहरू बित्दै गएपछि चोटहरू पुराना हुँदै गए, पाप्रा निस्केर गाउँहरू सन्चो हुन थाले, विधिको विधानमा संसार चल्न थाल्यो, जिन्दगीले आफ्नो बाटोमा गति लियो, यही त थियो एउटा नयाँ जिन्दगी। देश नयाँ युगमा प्रवेश गर्यो, गरीबहरूका घर घरमा हरेक बिहान रेडियोले परिवर्तनका गीतहरू सुनाउन थाल्यो, सुख र शान्तिको कामना गर्दै मान्छेहरूले पुरानो गाउँ बिर्सिए, नयाँ युग हेर्नकै लागि पुरानो युगका ज्यादतीहरू चुपचाप क्षमा गरिदिए, भूमिगत जीवन त्यागेर युद्धरत पक्षका नेता कार्यकर्ताहरू खुला जीवनमा आए, लामो प्रसव वेदनापछि देश खुसियालीको चरणमा प्रवेश गर्यो, उही राजमती राणाको भट्टी पसलनेर एक दिन साँझ पर्न थाल्दा अकस्मात देखा पर्यो चन्दु कठरिया, बिरानो जस्तै भए आएको थियो, वैशाल उमेरमा पनि दुब्लाएर सिनको चाहिँ देखेको चन्दु कठरियाका आँखाका खोपिल्टाहरू भित्र छिरेका थिए, गालाका हड्डीहरू उछिटेका थिए, मसिनो घाँटीमा रहेको रुद्रघण्टी नाक चाहिँ चुच्चो भएको थियो, क्रिस्काए शरीरको चन्दु बडो टिठाउँदो देखिएको थियो, उलिया उसको पुरै बदलिएको थियो, बन्दुक उसले भिरिराखेकै थियो, देख्दा चिने चाहिँ गरेर उसले भन्यो, दाजु सलाम, सलाम थोक्दा मुठी कसेर हातमाथि गर्यो उसले, हाउभाउ र कुरा गर्ने तरिका फेरिएको थियो उसको, अरे चन्दु, पहेँलो साँझमा मेरा आँखा तिरमिराए, चैत्र मासका पहेँला गाउँबाट आँखा हटाएर मैले ध्यान चन्दुमा केन्द्रित गरे, कहाँबाट आइस भाइ यतिका वर्षपछि, सकुल जस्त छस् नि, विपक्षी विजयी योद्धाको भावमा उसले छाती फुलायो, त्यसै बेला खटखट गर्दै साइकलहरू गुडिरहे बाटोमा, राजमती राणाको भट्टी पसल अगाडि उभिएर शानका साथ बोल्यो, मृत्युसँग खेल्नेहरूलाई के हुन्छ र दाई, केही हुन्न, म मृत्युलाई जितेर आएको छु, अब हाम्रो सत्ता आउँछ दाई, तपाईँलाई पनि राम्रै हुन्छ, बोल्दा बोल्दै ऊ रोकिएन भनिरह्यो। सामन्ती सत्ताको ज्वरो उखेलिन्छ अब। जमिन्दार शेरसिंह जस्ता शोषक सामन्तहरू छानबिनको कटकरामा उभिन्छन्। वर्षौंदेखि अन्यायमा परेकाहरूको न्याय पाउँछन्। गरीब र निमुखाहरूका दिन आए दाजु, अब तपाईँ जस्ता न्यायप्रेमी जनसमुदायले मलाई सहयोग गर्नुपर्छ। के बोल्दै गयो ऊ। बोल्नमा बडा ओस्ताज बनेर आएछ चन्दु भाइ। मलाई लाग्यो पुरै नेता बनिसकेछ चन्दु, गतिलो नेता बन्ने भयो, अब एउटा गरीब थारूको छोरा। चैत्रको साँझमा 7 बज्दा पनि घाम अस्ताउन मानेको थिएन। साँझको घाम पहेँलो बनेर गाउँबारीमा छाइरह्यो। धेरै वर्ष अघि यही ठाउँबाट छुट्टिएर गएको चन्दु कठरियासँग संयोगले यही ठाउँमा भेट हुनु रहेछ भयो आज। संयोगले मान्छेलाई भावुक बनाइदिँदो रहेछ। मेरो हृदय पग्लेको थियो। मान्छेको चोला त यस्तै रहेछ, भावनामा आएर जीवनभरिको बाटो मोडिदिन्छ। हेर्दा हेर्दै मेरै अगाडि चन्दुले आफ्नो जीवनको बाटो मोडेको थियो। धेरै वर्षपछि संयोगले भेट भएको छ चन्दु। तैँले पिउन छोड्या त छैनस् नि, तान्छस् त 1 क्वार्टर, लिउँ 2 भाइ। ठिक यसै बेला रेडियोमा समाचारको धुन बज्दै थियो। उसले बोल्न नपाउँदै एउटा पुतली फुरफुर उडेर गयो। पुतलीतिर ध्यान दिएन उसले। उज्यालो अनुहार बनाएर बोल्यो, जुन दिन म जनयुद्धमा जाँदै थिएँ त्यस दिन दाइले मलाई खुवाएर पठाएको मलाई पुरै याद छ। यतिका दिनपछि आज म गाउँ फर्किआएको छु। संयोगले मेरो पहिलो भेट दाईसँगै भएको छ। आज म युद्ध जितेर आएको छु। यो खुसियालीमा आज म खुवाउँछु दाई, नाइ नभन्नुहोस्। बोल्दा बोल्दै उचो आवाज दियो उसले, ए राजमती यहाँ आतो। राजमती देखा परी उही दैलोमा, हामी थियौँ उही कोठामा। फुस ल्यायो राजमतीलाई उसले, यत्रो वर्षकै बाद तैँ और जवान देखा चाहिँ, कहाँ चिज खाए, यतिका वर्षपछि त जवान देखिँदैछस्, के खान्छस यस्तो। राजमतीलाई जिस्काउन पाएको थियो धेरै वर्षपछि उसले। उसले जिस्काउँदा ऊ दैलोमा उभिएर मुस्कुराइदिए। यति बेला उसका ओठ गुलाबको रङले पोतिएका थिए। लाग्यो उसले आफ्नो गाउँको कुनै जवान केटासँग मोज गरिसके। उसको अनुहारमा सन्तुष्टिको शान्त भाव स्थिर थियो। ऊ उस्ती चञ्चला थिएन। चन्दुलाई देखेर ऊ आश्चर्य भावमा त उसै थिए। उसलाई यतिका वर्षपछि देख्न पाएकी थिए उसले। उस्तै रवाफका साथ हरायो उसले। एक अद्दी भोटका लाओ और मुर्गीक सिकार भी लाओ 2 प्लेट। तुरन्त काँक्रा काटेर ल्याइदिए उसले। 2टा गिलास र 1 अद्दी भोटका राखेर गई। दुब्लाएको भए पनि बडा हँसमुख देखेको थियो चन्दु। भने कस्तो अनुभव गरेर आइस चन्दु, पक्नुहोस् न दाई। यार भन्छु नि, बडो निष्फिक्री साथ ऊ गिलासमा भोटका हाल्न थाल्यो। जनताको मुक्तिका लागि लड्दा लड्दा ठूलो गर्व लाग्दो रहेछ दाई। जिन्दगी दाउमा राखेर गएको थिएँ, आखिर युद्ध जितेको खुसी बोकेर फर्किएँ। अब पूरै सत्ता हाम्रो अधीनमा हुन्छ दाई। जनमुक्ति सेनाको जागिरी छोडेर म यता राजनीतिक फाँटमा आएँ। अबको चुनाव मै लड्छु सायद। अबको युग हाम्रो हो दाई, देशको मुहार फेरिन्छ अब, देख्नुहोला। प्लेटमा लोकल कुखुराको सिकार आइसकेको थियो। उसले यस बेलासम्म 2 पेग तानिसकेको थियो। म तान्दै थिएँ, रेडियोले भन्यो, अब बाँकी समाचार सुन्नुहोस्। धारा प्रवाह बोल्न लागेको चन्दुलाई मैले रोकेँ। ए पख चन्दु, एकछिन समाचार सुनौ, एकछिन पख। ऊ थामियो तर रेडियो बोलिरह्यो र भन्यो, आउँदो वैशाख 23 गते हुन गइरहेको निर्वाचनका लागि दलहरूले आफ्ना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा उतारेका छन्। चन्दुका कान ठाडा भए। पक्नुहोस् दाइ, मेरो नाम पक्का भन्छ रेडियोले। रेडियो रोकिएन, बोलिरह्यो। जनयुद्धबाट भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको परिवर्तनकारी शक्तिले कैलाली जिल्लाको 4 नम्बर क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट प्रगतिशील र देशभक्त उम्मेद्वारका रूपमा श्री शेरसिंहलाई खडा गरेको छ। मुखमा लाउन थालेको गिलास हातबाट खस्यो उसको। एउटा माउसुली भित्ताबाट उसको टाउको माथि खसेर पर उछिटियो। माउसुली आफ्नो टाउकामाथि खसेको पनि चाल पाएन उसले। कतै ध्यान गुमाएर एकोरी रह्यो ऊ। चन्दु, ए चन्दु, मैले आवाज दिएपछि ऊ झस्कियो। ढोकाको माथिल्लो पलबाट गोली उडेर गयो आकाशतिर। मलाई लाग्यो चन्दु पागल भयो। थुइय थुइय उसले थु थु गरिरह्यो। थुइय बुर्चोडी साले। आगो बनेर चन्दु फटाफट हिँडिदियो। भने ए पक्न चन्दु, रोकिएन, एकोहोरो हिँडिरह्यो। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको 11 श्रृङ्खला मैले आज पृष्ठ 217 ल्याएर रोकेको छु। एघारौं श्रृङ्खलासम्म आइपुग्दा चन्दु जनयुद्धबाट फर्किएको छ र जनयुद्धबाट फर्किसकेपछि उसले लेखकसँग बसेर कुनै भट्टीमा पिउन सुरु गर्दै गर्दा समाचारले सुनायो र उसको अपेक्षा अनुसारको चुनावको टिकट वितरण नभएको उसले थाहा पाएको छ। अब कसरी अगाडि बढ्छ रामलाल जोशीको सखी उपन्यास अर्को साता बाह्रौं श्रृङ्खलामा तपाईँलाई वाचन गरेर सुनाउँदैछु। रामलाल जोशीको सखी उपन्यास विक्रम सम्बत 2075 साल असोजमा पहिलो पटक प्रकाशित भएको उपन्यास हो। यसलाई बुक हिल पब्लिकेशनले बजारमा ल्याएको छ। सखी उपन्यास हामीले आजसम्म आइपुग्दा 11 श्रृङ्खला पूरा गरेका छौं। 217 पृष्ठमा ल्याएर आज रोकेको छु। यो उपन्यासको कुल पृष्ठहरू 344 रहेको छ। हवस् त, श्रुति सम्वेक आजलाई यति नै। तपाईँलाई श्रुति सम्वेकमा सखीको वाचन कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो इमेल ठेगाना BULBULSAHITYA bulbulsahitya@gmail.com रहेको छ। अर्को साता फेरि सखीको अर्को श्रृङ्खला लिएर आउनेछु। त्यसअघि मंगलबारको श्रुति सम्वेगमा हाम्रो भेटघाट हुने नै छ। तबसम्मको लागि प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्री।